الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، ونشهد أن لا إله إلا الله وحده لا شريك له، ونشهد أن سيدنا ونبينا وحبيبنا وشفينا وسندنا ومولانا محمدا عبده ورسوله. أما بعد، فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. واتقوا يوما لا تجزي نفس عن نفس شيئا ولا يقبل منها عدل ولا تنفعها شفاعة ولا هم ينصرون. وعن أبي هريرة رضي الله تعالى عنه قال: قال رسول الله صلى الله عليه وسلم: من أحب لقاء الله أحب الله لقاءه، ومن كره لقاء الله كره الله لقاءه، أو كما قال رسول الله صلى الله عليه وسلم. قال النبي صلى الله عليه وسلم: الكيس من دان نفسه وعمل لما بعد الموت، والعاجز من أتبع نفسه هواها وتمنى على الله، أو كما قال رسول الله صلى الله عليه وسلم. صدق الله العلي العظيم وصدق رسوله النبي الأمي الحبيب الكريم، ونحن على ذلك لمن الشاهدين والشاكرين، والحمد لله رب العالمين. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. میرے محترم دوستو، میرے بزرگو، میرے بھائیو، قرآن کریم کی آیت کریمہ آپ کے سامنے پڑھی. اس آیت میں اللہ تبارک و تعالیٰ فرماتے ہیں: اے میرے بندو، دنیا میں اگر کوئی آدمی پریشان ہو یا کوئی مجرم پکڑا جائیں تو اس کے چھوٹنے کی چار صورتیں ہو سکتی ہے. There's four way to release him. یا تو کوئی بڑا آدمی کہہ دے بھائی اپنا ہے، چھوڑ دو اس کو، اپنا ہے، چھوڑ دو اسے، کچھ نہ کہنا، تو پولیس کہتی ٹھیک ہے چھوڑ دو اس کو، اپنا ہے. یا پھر دوسری شکل یہ ہو سکتی ہے کہ رشوت دے دی جائیں، کچھ پیسے دے دیے جائیں اور پیسے دے کر چھڑوا دیا جاتا ہے. یہ دوسری صورت ہے کہ نہیں؟ تیسری، سفارش کر دیا جائے، مجرم کی سفارش کر دو تو کوئی سفارش کی شکل میں اس کا راستہ نکل جاتا ہے. یا پھر چوتھی صورت یہ ہے کہ زبردستی گنڈوں کو کہہ دیا جاتا ہے مارو اس کو، چھواؤ اس کو. چوٹی صورت یہ ہے. مجرم کے چھڑانے کی چار صورتیں. یار آپ تو میرا چہرہ ایسا دیکھتے جیسے پاکستان، انڈیا، بنگلہ دیش میں ہوتا ہی نہیں ہے. ہوتا ہے نا یہ سب؟ نہیں ہوتا ہے. ہوتا ہے، یہ سب ہوتا ہے. تو اشارہ کر دیا جاتا ہے اپنا ہے بھائی، تو چلو 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 آگے چلو، ویسے ہی چھوڑ دیا جاتا ہے.
वरना फिर बहुत ज्यादा उसको फीस लगती है। चुराने की चार सूरतें हैं।
इंसान के दिमाग के मुताबिक अल्लाह ने कुरान में यही फरमाया, कयामत के दिन इन चार सूरतों में से एक भी सूरत में काम नहीं आएगी, एक भी नहीं। वत्तकु यौमल ला तज्जी, डरो उस दिन से, वो कयामत का दिन होगा, अल्लाह के सामने खड़ा होने का दिन होगा। नफ्सुन अन नफ्सिन शैया, कोई किसी के बारे में चुरा नहीं सकता है, भाई अपना चल ही नहीं सकता बात, कुछ भी नहीं। वला युकबलु मिनहा अदलुन, और उसकी तरफ से कोई रिश्वत भी नहीं चलेगी, कबूल नहीं की जाएगी। रिश्वत का तो मसला ही नहीं है अल्लाह के सामने है? ये तो अल्लाह मेरे आपके दिमाग के मुताबिक बात कर रहा है। वला शफा वला तनफउहा शफा, और किसी की सिफारिश उसको फायदा देने वाली नहीं, किसी की नहीं चलेगी, बाप की भी नहीं, मां की भी नहीं। हां हां, मां बाप नेक है, मां बाप नेक है। साहिब रूहुल मानी फरमाते तफसीर रूहुल मानी में, तूबा लिजुर्रियतिल मोमिन, अल्लाह कह रहे तूबा लिजुर्रियतिल मोमिन मुबारक हो उस मोमिन की औलाद को, क्या कह रहे, मुबारक उस मोमिन ईमान वाले की औलाद के लिए। फिर अल्लाह कहते सुम्मा तूबा, और मुबारक हो उनके लिए, कई पयाफदू नमिम्बादी, ईमान वाला बाप या मां थी उसकी वजह से अल्लाह उनकी औलाद की कैसे हिफाजत फरमाते हैं, कई पयाफदून। काजी सनाउल्ला साहब पानीपति रहमतुल्लाह ने अपने तफसीर तफसीर मजहरी में, जो जमाने के बेहकी थे, फरमाते अपनी तफसीर में इब्नुल मुनकदिर का कौल नकल फरमाते हैं। फरमाया कयामत के दिन नेक बंदा बिसलाहिल आबिदी वलदा, नेक मोमिन की वजह से, बाप की वजह से या मां की वजह से अल्लाह उसके लड़के की हिफाजत करते हैं। वह वलद वलदी ही, और उसके ग्रैंड चिल्ड्रन की, पोतों की, पोतियों की, नवासों की, नवासियों की हिफाजत फरमाते हैं। वह इतरत हूं, और उसके करीब के जितने खानदान है, रिश्तेदार है, बाप की तरफ से, मां की तरफ से, अल्लाह सबकी हिफाजत फरमाता है। वाशीरत हूं, और उसके अतराब में रहने वाले जितने भी लोग हैं उन तमाम की भी हिफाजत होती है। वाहलहू, उसकी बीवी की, घर वालों की, सबकी हिफाजत होती है। जब तक ये बंदा दुनिया में रहता है और दुनिया के बाद, दुनिया से चले जाने के बाद अल्लाह उनकी हिफाजत फरमाता है। ये तो एक आम नेक आदमी की बात कर रहा हूं मैं, आम आदमी की, भाई नेक है लेकिन एक नॉर्मल आदमी है। ओ मेरे भाइयों, मस्जिद कुबा के मुसल्लियों, जरा सुनो तो सही, उस आलिम की औलाद का क्या होगा जो आलिम नेक हो, जो ईमान वाला हो, जिसके सीने में कुरान है, और जो नेक और साले है और आलिम बामल मुत्तकी है, उनके बारे में क्या है? नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कालिम जब कब्रिस्तान से गुजरता है तो अल्लाह उसके इल्म की बरकत से कब्रिस्तान वालों की भी मगफिरत कर देता है। अगर किस हदीस पर कलाम है, ये अजीब हालत। मुजद्दिद अल-पेशानी रहमतुल्लाह अलैह, शेख अहमद
फारूक की सरहंदी रहमतुल्ला अलैह कब्रिस्तान में गए अपने वालिद की कब्र पर। कहां पर गए? अपने वालिद की।
देखो मैं थोड़ा घूम रहा हूं इधर से, मैं पूछूंगा आपको कहां से घूमा हूं, इतना ज्यादा मस्त ना हो जाना।
अपनी वालिद की कब्र पर गए, फरमाते मुझे हदीस याद आ गई कि आलिम की कब्रिस्तान जाने से अल्लाह ताला दुआ करने से मरहूमीन की मगफिरत कर देते हैं। ऐ अल्लाह तेरे नबी ने बयान फरमाया, एक आलिम होता है वो दुआ करता है तो अल्लाह कब्रिस्तान वालों की मगफिरत कर देता है। हजरत ने खुद अपने मक्तूबात में लिखा है, बड़े साहिब कशफ करामत आदमी थे, मुजद्दिद अल-फिसान रहमतुल्लाह, फरमाते अल्लाह पाक ने मुझे इल्हाम किया।
मुजद्दिद अल-फिसानी फरमाते
अल्लाह पाक ने मुझे इल्हाम किया, फरमाया तेरी दुआ की बरकत से इस कब्रिस्तान में जितने लोग सोए हैं मैंने सबकी मगफिरत कर दी, और आइंदा जो भी इस कब्रिस्तान में दफन किया जाएगा अल्लाह उनकी भी मगफिरत कर देगा।
अल्लाह उनकी भी कर दे।
मौलाना आशिक-ए-इलाही मिरची रहमतुल्लाह अलैह किताब लिखी उन्होंने, जियारतुल कुद्स वल हरमैन, जियारतुल कुद्स वल हरमैन, उसमें हजरत ने एक बात लिखी है बड़ी अजीब। हजरत फरमाते हैं तुर्कियों ने जब सऊदी पर उनका उनकी हुकूमत थी तो उन्होंने हॉस्पिटल बनाई उस जगह में जहां अबू सुफियान का मकान था। इनका मकान था अबू सुफियान रजी अल्लाह ताला, उनका मकान था जब वो मक्का मुकर्रमा में रहते थे, बाद में ये इस्लाम ले आए, बड़े साहबी। अब्बास रजी अल्लाह ताला उन्होंने जब ये वहां चौकीदारी के देखने के लिए आए थे कि क्या आग जल रही है रात में फतेह मक्का के वक्त, साहबे किराम बस मक्का के बाहर चूल्हा जला रहे थे, अबू सुफियान ने देखा कि घूमते घूमते घरवाली को कहा मैं भी आ रहा हूं, घूमते घूमते वहां पहुंच गए, साहबा ने पकड़ लिया, पकड़ कर ले आए अल्लाह के हबीब के पास, पर मैं अभी बात नहीं करूंगा इन्हें ले जाओ सुबह फजर के बाद बात करूंगा। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम को के पास लेकर कौन आए थे? हजरत अब्बास। मां ये कोई भी इनको कत्ल कर देंगे, लाओ मैं आगे, चूंकि बड़े दोस्त थे दोनों, हजरत अब्बास और अबू सुफियान बड़े दोस्त, ये चाचा तो हमें अभी ले जाओ उनको तुम्हारे खेमे में रखो सुबह लाना। रात में देखा फजर की नमाज में अल्लाह अकबर सहाबे किराम वुजू करवा रहे अल्लाह के नबी को, इन्होंने देखा अबू सुफियान ये क्या हो रहा है, और उसके बाद जब नमाज में खड़े हो गए देख रहे ये क्या हो रहा है, इतनी जबरदस्त नमाज वो भी कुरान भी कौन पढ़ने वाले हैं, जनाबे रसूल पाक सल्लल्लाहु अलैहि वसल्लम सहाबे किराम की कतार है सबे कड़ी है, देखकर हैरान है। फजर के बाद कहा मुझे भी मुसलमान बनना है। हजरत अब्बास ने फरमाया इशारा कि अल्लाह के नबी ये मुसलमान तो बन जाएंगे लेकिन है मक्का के बड़े चौधरी, जरा जरा दर्जा भी दे दिया जाए, है तो मक्का के चौधरी बड़े हैं ना, तो चौधरी लोगों को तो वैसे भी हुकूमत पसंद होती है ना, मिजाज उनका बना हुआ है, जरा कुछ दर्जा उनको दे दो। मेरे नबी सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया जी, ओ भाई शेख साहबुद्दीन सहरवर्दी फरमाते हैं अल्लाह पाक ने अकल के 100 हिस्से बनाए, कितने भाई 100 हिस्से, अकल का एक हिस्सा आदम अलैह सलाम से लेकर कयामत तक आने वाली उम्मतों को यानी कौम को दिया गया है, और 99 हिस्सा मेरे और आपके आका जनाब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम को दिया गया, एक हिस्सा ये हमारी अकल कुछ भी नहीं है, 99। नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया ठीक है अब्बास कोई हर्ज नहीं, दाखिल होते ही कह दिया मन दखल दारा बे सुफियान फहु अमन, अबू सुफियान के घर में जो दाखिल हो जाए उसको क्या है, जाओ आज के दिन अबू सुफियान के घर में जो भी पना ले ले हम उनको कुछ नहीं कहेंगे, माफ माफ जाओ। तुर्की वालों ने वहां अपनी हॉस्पिटल बनाई थी, اللہ کے نبی کی دعا تو صرف ابو سفیان کے مکان میں تھی، وہاں ہاسپٹل بنائی گئی۔ مولانا عاشق الہی میرٹھی فرماتے ہیں اس کے بعد جب تک ہاسپٹل رہی اس میں جو بھی آدمی ایڈمٹ کیا جاتا تھا اس کی موت نہیں ہوتی، اس کو شفا مل جاتی تھی۔ یہ اللہ کے نبی کی دعا کا اثر تھا جو بعد میں بھی رہا، وہاں تو امن ہی ملنے والا۔ ہاں تو یہ ہے، ماں باپ اگر نیک ہے تو مسئلہ حل ہوتا ہے، لیکن یہ بھی مطلب نہیں کہ ماں باپ عالم ہے، فاضل ہے، نیک ہے، متقی ہے، ولی ہے، لڑکا جو چاہے کرتا ہے، یہ بھی نہیں۔ تو میں آپ کو سنا رہا تھا کہ اگر کامیابی مل سکے، چار ہے اس میں، چار جو میں نے آپ کے سامنے بیان کیا، کوئی کسی کی مدد نہیں کر سکتا، رشوت نہیں چل سکتی ہے، سفارش نہیں چلے گی، اور زور اللہ کو کون زور دے سکتا ہے؟ یا معشر الجن والانس ان استطعتم ان تنفذوا من اقطار السماوات والارض فانفذوا، نکل کے تو دکھلاؤ میری حکومت سے، لا تنفذون الا بسلطان، نکل کے تو دکھلاؤ میری حکومت، کون بھاگ سکے گا قیامت کے لیے، کون چھڑا سکے گا، کون ریلیز کروا سکے گا، کوئی نہیں۔ ہاں جو دنیا میں کلمہ پڑھتا ہے اور کلمے کے ساتھ گیا ہے، اعمال صالحہ کرتے کرتے کہاں گیا ہے؟ اللہ کے پاس گیا ہے، تو پھر اس کی کامیابی ہے۔ ہمارے حضرت، چلو بات یاد آئی کلمے پر سے، شاہ صاحب رحمت اللہ علیہ، علامہ انور شاہ کشمیری رحمت اللہ علیہ، ایک مرتبہ بڑے جوش میں آئے اور طلبا سے خطاب کرتے ہوئے فرمایا کہ بھائی میرے طلبا سے نہیں بلکہ علامہ شبیر احمد عثمانی رحمت اللہ علیہ، زیادہ تر علم حاصل کیا علامہ عثمانی نے حضرت شاہ صاحب سے، اور مولانا ادریس صاحب کاندھیل بھی نے، مولانا ادریس صاحب گمنام شخصیت تھی، اور حضرت مولانا علامہ عثمانی لوگ ان کے یہاں ہجوم زیادہ رہتا تھا، آتے جاتے تھے، اخبار کا پڑھنا فلاں اور فلاں اور فلاں۔ تو ایک مرتبہ علامہ عثمانی، شبیر احمد عثمانی کھڑے تھے، کن کے پاس؟ علامہ شاہ انور شاہ کشمیر رحمت اللہ علیہ کے پاس۔ فرمایا عثمانی، مولانا شبیر صاحب، کہیں تم نے دیکھا ہے قرآن اور حدیث میں، یا سنا ہے، یا پڑھا ہے، تمہارے مطالعے میں کبھی آیا ہے، اسٹڈی کیا ہے؟ حضرت کیا بات ہے؟ فرمایا جہاں کہیں حدیث میں آیا ہے کلمہ توحید، وہاں پورا کلمہ ہوتا ہے، اشہد ان لا الہ الا اللہ و اشہد ان محمد رسول، پورا کلمہ ہے، کلمہ توحید پورا ہے۔ پھر فرمایا التحیات میں بھی دیکھو، التحیات للہ والصلوات والطیبات، السلام علیک ایہا النبی ورحمت اللہ وبرکاتہ، السلام علینا وعلى عباد اللہ الصالحین، اشہد ان لا الہ الا اللہ و اشہد ان، پورا ہے۔ اور میں اذان میں دیکھو پورا ہے، اشہد ان لا الہ الا اللہ، اشہد ان، اقامت میں بھی پورا ہے، ہر جگہ یہ کلمہ پورا ہے۔ لیکن حدیث میں ایک موقع ایسا ہے مرنے سے پہلے جس میں نبی اکرم صلی اللہ علیہ وسلم فرمایا، ابو داؤد شریف کی حدیث ہے، من کان آخر کلامہ لا الہ الا اللہ دخل محمد رسول اللہ کا ذکر نہیں ہے۔ عجیب سوال تھا یہ، فرمایا شبیر احمد کبھی تمہارا یہ کوشچن تمہارے ذہن سے گزرا ہے یا کبھی مطالعے میں آیا ہے؟ فرمایا حضرت بڑا عجیب سوال ہے، کبھی سوچا نہیں اور کبھی کہیں میں نے پڑھا نہیں کہ ہر جگہ کلمہ توحید مکمل ہے، یہاں آدھی کیوں ہے؟ میری بات سمجھ میں آ رہی ہے کہ تھکے ہوئے سو رہے ہیں؟ ارے بھائی مولویوں کی مجلس میں بیٹھنے سے فائدہ نہیں ہوتا ہے۔ فقیہ ابو اللیث سمرقندی رحمت اللہ علیہ فرماتے ہیں، فرمایا علماء کی مجلس میں بیٹھا کرو اور ان کی باتوں کو سنا کرو، اس سے اگر تمہاری کمزوری یا بڑھاپے کی وجہ سے یاد نہیں رہتا، لیکن ساتھ اللہ تعالی انعامات ضرور عطا فرماتے ہیں۔ کتنے بھائی،
लेकिन बिजनेस छोड़े कौन,
दुकान छोड़े कौन, अपने कामकाज को छोड़े कौन, दीन की बात के लिए सात एजाज है। हजरत आगे फरमा, चलो बात निकली बता देता हूं। सबसे पहला एजाज
सुन रहे इकबाल भाई,
पहला एजाज फरमाया तालिब इलम के लिए जो दुआ नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाई वो दुआ उन सुनने वालों को मिलेगी। क्या दुआ है? अल्लाह के नबी ने फरमाया कि जब दीन सीखने की नीयत से बंदा जब अल्लाह के उलमा की मजलिस में जाता है तो आसमान के फरिश्ते और जमीन के जानवर दरिंदे परिंदे और समंदर की मछलियां उसके लिए मगफिरत की दुआ करती है। इतना बड़ा एजाज मिलता है, ये फकीहुल्लैल समरकंदी फरमाते। फिर दूसरा एजाज, दूसरा इनाम
जल्दी आने वाले को मिलेगा, सुनने वाले को मिलेगा, वरना आया और गया। और जुमा का दिन खुसूसन फसाऊ इला जिक्रिल्लाह।
दूसरा एजाज फरमाया जितनी देर ये मजलिस में रहेगा अल्लाह उसको गुनाह से बचने का सवाब देता रहेगा।
गुनाह नहीं होगा
मजलिस में बैठा। तीसरा एजाज ये अपनी दुकान को छोड़ता है। अब मैं तालिब इलम की बात नहीं कर रहा हूं, हजरत फरमाते हैं उलमा की मजलिस में बात सुनने के लिए आने वालों की बात उनको तालिब इलम जैसा सवाब।
ये मोटी है,
क्या है? जैसे ही दुकान से निकला नीयत की मस्जिद चलना है, वहां बैठ के बात सुनेंगे। फरमाया उस दुकान से लेकर मस्जिद तक आप अल्लाह की रहमत में चलकर आते हो। फिर चौथा एजाज, जब तक मस्जिद में आप बैठे रहोगे बातें सुनते रहोगे, जब तक आप मस्जिद से निकलेगो नहीं वहां तक रहमत के फरिश्ते तुम्हारे लिए रहमत की दुआएं करते रहते हैं,
रहमत में मौजूद है।
और उससे आगे पांचवी बात फरमाया, जब तक तुम उस मजलिस में बैठे रहोगे वहां तक फरमाते तुम्हें अल्लाह की इताअत का सवाब दिया जाएगा, अल्लाह की फरमा बरदारी करने के जो काम है उसका सवाब मिलता रहेगा। और छठा काम,
बहुत सी मरतबा मुझे कहते हैं यार याद नहीं रहा आपने जो बयान किया ना वजीफा मुझे बताओ दोबारा, मैंने आगे एक वजीफा बताया था, किसी ने मुझे पूछा था याद नहीं रहा, उम्र की वजह से भूल जाते हैं, भूल जाते हैं। मैंने वजीफा कहा था कि हजरत जी मौलाना इनामुल हसन साहब रहमतुल्लाह ने कांदला तशरीफ ले गए और कांदले में बयान में हजरत ने फरमाया अब तो मेरा आखिरी याम यानी बीमारी चल रही है, बुरा हो गया, अब मैं एक ही वजीफा रोजाना कर देता हूं अपने लिए। और वो क्या है? सात पांच कलमे हैं,
ला इलाहा इल्लल्लाहु अल्लाहु
अकबर, एक हो गया
ला इलाहा इल्लल्लाहु अल्लाहु,
नंबर दो
ला इलाहा इल्लल्लाहु वहदह,
ला इलाहा इल्लल्लाहु,
अरे यार अभी पढ़ लो ला इलाहा इल्लल्लाहु, नंबर तीन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीक ला,
ला इलाहा इल्लल्लाहु वहदहु
ला शरीक ला, तीसरा हो गया, चौथा ला इलाहा इल्लल्लाह लहुल मुल्क व लहुल मुल्क व लहुल, पांचवा ला इलाहा इल्लल्लाह ला हौला व ला कुव्वता इल्ला बिल्लाहिल, मेरे और आपके आका जनाबे रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया अगर किसी ने रात में एक बार पढ़ लिया या दिन में एक बार पढ़ लिया या महीने में एक बार पढ़ लिया, उस रात में उस दिन में या उस महीने में अगर उसकी मौत आ गई, हदीस के अल्फाज लन तमसहुन नार, जहन्नम की आग उसको नहीं छुएगी,
जहन्नम की आग उसको छुएगी
नहीं। पढ़ोगे कि नहीं पढ़ोगे? चलो तुम्हें कह रहा था कि फिर कभी कभी बुढ़ापे की वजह से वजीफे याद। आज तफसीर इब्ने कसीर में सूरत उद्धार की तफसीर में इब्ने कसीर रहमत, एक छोटा सा वजीफा बता रहा हूं, इब्ने कसीर ने लिखा है तफसीर इब्ने कसीर में सूरत उद्धार की तफसीर में कि अगर कोई बंदा एक मरतबा सुबहान अल्लाह अजीम व बिहम्दिही, सुबहान अल्लाह अजीम
یار آپ سے بھوکے ہیں.
سبحان اللہ العظیم, سب پڑھو سبحان اللہ العظیم. کتنی نیکی ملی آپ کو ایک بار پڑھنے سے؟ 1,24,000 نیکی اس کو مل گئی ہے. 1,24,000 نیکی. علامہ تیمیری نے لکھا ہے حیات الحیوان میں جلد اول میں, فرمایا روزانہ تم مغرب کی نماز پڑھتے ہو, تمہیں پتا ہے مغرب کے بعد سنت میں پڑھنے کا ثواب کب؟ اگر کوئی آدمی مغرب کے بعد 2 رکعت سنت پڑھتا ہے, پہلی رکعت میں کل یا ایھا الکافرون پڑھتا ہے اور دوسری رکعت میں قل ھو اللہ احد پڑھتا ہے, اللہ اس کے پچھلے سارے صغیرہ گناہوں کو معاف کر دیتا ہے اگرچہ وہ سمندر کی جھاگ کے برابر ہو. وَإِن كَانَ زَبَدُ مِثْلُ الْبَحْرِ. پھر آگے فرمایا اس کے بعد 2 رکعت نفل پڑھے, اس کے بعد 2 رکعت نفل پڑھے, اس میں معوذتین پڑھے. پہلی رکعت میں قل اعوذ برب الفلق, سیکنڈ رکعت میں قل اعوذ برب الناس. کیا ثواب لکھا؟ فرمایا اللہ اس کو ایمان پر موت عطا فرمائیں گے. کس پر موت عطا فرمائیں گے؟ تو بھائی سنتے سنتے کبھی یاد نہیں رہتا, فرمایا اس کو تکلیف ہوتی ہے بھول گیا, فرمایا اس تکلیف پر بھی اللہ اس کو ثواب عطا فرماتے ہیں, اور اس کے رنج کی وجہ سے اور یاد نہ رہنے کی وجہ سے اللہ اس کو اپنا قرب نصیب فرماتے ہیں. جلدی آنے میں اور بیان اور باتیں سننے میں. اور ایک آخری بات فرمایا اللہ تعالیٰ اس کو نیکوکار میں سے بنا دیں گے اور گناہگاروں میں سے اللہ اس کی حفاظت کریں گے. تو میں نے بات سنا رہا تھا, کس کی بھائی بھول تو نہیں گئے نا بات, تو بی حسن بھی دے دیں گے عبداللہ بھائی, علامہ شبیر احمد عثمانی کی بات سنا رہا تھا نا. ہاں تو پوچھا بھائی کہیں گزرا؟ کہ نہیں کہیں نہیں گزرا ہے. فرمایا آپ بتائیے نا. شاہ صاحب نے پھر جب علم کھولا فرمایا میرے پاس اس کے 2 جواب ہیں. پہلا جواب یہ ہے کہ پچھلی امتوں میں نبی کے لا الہ الا اللہ کے ساتھ نبی کا کلمہ پڑھنا ضروری تھا. کیوں؟ اس لیے کہ وہ نبی ایک قوم کے لیے بھیجا گیا تھا, ایک قوم کے لیے, ان کے لیے پڑھنا ضروری تھا. اگر صرف لا الہ الا اللہ پڑھا اور نبی کا موسیٰ کلیم اللہ عیسیٰ روح اللہ نہیں پڑھا, وہ جنت میں نہیں جائے گا اس کے زمانے کے اعتبار سے. لیکن ہمارے آقا جناب رسول اللہ صلی اللہ علیہ وسلم ایک قوم کے لیے نہیں, ساری دنیا کے لیے اور قیامت تک کے لیے رحمت للعالمین بنا کر بھیجے گئے ہیں. فرمایا اگر کوئی آدمی ایسی جگہ میں رہتا ہے جہاں اس کو نبی نہیں پہنچے, نبی کا کلمہ نہیں پہنچا, نبی کا پیغام پہنچانے والا نہیں پہنچا ہے, اس نے صرف مرتے وقت لا الہ الا اللہ کہہ دیا, من کان آخر کلامی لا الہ الا اللہ دخل الجنہ, وہ بھی جنت میں داخل ہو جائے گا. دوسرا جواب فرمایا نبی علیہ السلام نے فرمایا افضل الذکر کیا ہے بھائی؟ لا الہ اللہ. کے نبی فرماتے ہیں اس حدیث کے اندر میرا دل چاہتا ہے میرا ہر امتی آخر میں ذکر کرتا ہوا لا الہ الا اللہ کا, لا الہ الا اللہ کا پڑھتا ہوا اللہ کے پاس چلا جائے. جو لا الہ الا اللہ پڑھ کر صرف محمد رسول اللہ نبی پڑھا تو اس کو اللہ قیامت کے دن ذاکرین میں سے اٹھائیں گے. یہ شاہ صاحب فرماتے ہیں. کون فرماتے ہیں؟ شاہ صاحب کی باتیں بڑی عجیب ہیں بھائی. نیک لوگوں کی مجلسوں میں بیٹھنے سے بڑے فوائد ہیں. ہمارے اکابرین کی ایک ایک باتیں بڑی عجیب ہیں. آدمی سمجھ سے باہر ہے کہاں سے یہ نکات بیان فرماتے ہیں. ایک مرتبہ شاہ صاحب نے فرمایا کہ لکھنؤ میں مولانا عبداللہ فرنگی محلی, مولانا عبداللہ فرنگی محلی ان کے ماموں مولانا ضیاء الحق صاحب, وہ مختلف فی عالم تھے. کیا مطلب؟ یعنی آدھے لوگ ان کو مانتے تھے آدھے نہیں مانتے, آدھے دوست آدھے دشمن, آدھے مرید آدھے سننے بات آ رہی ایسے تھا. جب اب ظاہری بات ہے اللہ کے نبی نے کیا فرمایا, آخری وقت ہو تو وہاں کھڑے ہو کر تلقین کرو کلمے کی. مولانا ضیاء الحق صاحب کا انتقال ہو رہا تھا آخری وقت, تو سارے مریدین وہاں کھڑے ہو گئے اور تلقین کر رہے کلمہ پڑھ رہے. ادھر سے وہ لوگ بھی کھڑے تھے جو مرید نہیں تھے, جو دشمن تھے وہ بھی کھڑے ہو گئے. لیکن حضرت نے کلمہ پڑھا اور انتقال ہو گیا. یعنی زبان سے کلمہ تلقین کے بعد بھی پڑھا, یعنی وہ تھے تو ماشاءاللہ عالم, کلمہ نہیں پڑھا. عجیب بات ہے. او مخالفین نے شور شروع کر دیا، کیسا کمینہ مولوی ہے، کبھی بھی اللہ والوں کو برا نہ کہو. کیا کہا؟ کیسا کمینہ مولوی ہے، مرتے وقت کلمہ بھی نہیں پڑھا ہے. اگر یہ شور کر، یہ لوگ شور کر رہے تھے، یہ کلمہ نہیں پڑھا. اتنے میں حضرت نے انتقال ہونے کے بعد انگلی اٹھائی، اشہد ان لا الہ الا اللہ و اشہد ان محمد رسول اللہ. مرنے کے بعد بھی خاموش ہو گئے سارے. مولانا یحییٰ صاحب رحمت اللہ علیہ، جو مولانا زکریہ صاحب رحمت اللہ علیہ کے والد ہے جی، جب دودھ چھوڑا ہے تو کوتر پاڑا کے حافظ تھے مولانا یحییٰ صاحب. مولانا اسماعیل صاحب ان کے والد تھے، مولانا زکریہ صاحب کے دادا. کیا کہہ رہے تھے؟ مولانا یحییٰ صاحب کی والدہ کو کہا تھا ان کو کھانا نہیں دینا، ناشتہ نہیں دینا، جب تک کہ صبح میں ایک قرآن ختم نہ کرے. روزانہ ایک قرآن ختم کرتے تھے مولانا یحییٰ صاحب. وہ فرماتے ہیں کہ مولانا زکریا صاحب فرماتے ہیں میرے والد صاحب میرے خواب میں تشریف لے آئے. مولانا زکریا صاحب فرماتے ہیں میرے خواب میں آئے اور مجھے دو باتیں کہ اس لیے کہ میں بہت پریشان تھا کہ میرے والد صاحب روزانہ قرض لیتے تھے اور راستے میں چلنے والے تھے. پیسے تیرے پاس نہیں ہے، یہ لے جا. قرض لیتے تھے اور لوگوں کو دیتے، تیرے پاس پیسے نہیں ہے، لے جا. ادھر سے قرض لیتے، ادھر سب کی مدد کرتے تھے. اب مجھے بہت پریشانی تھی کہ والد صاحب نے کس کس سے قرض لیا ہوگا، انتقال کر گیا. تو خواب میں آئے، بتلایا زکریا پریشان نہ ہو، فلاں کتاب کی اخیر میں کاغذ ہے، اس میں میں نے لکھا ہے کس کا قرضہ باقی ہے وہ دے دینا، پریشان نہ ہو. اور دوسری بات کہی، کسی نیک آدمی کو برا نہ کہنا، ان کی سیدھی بھی سیدھی ہوتی ہے، ان کی الٹی بھی سیدھی ہوتی ہے. خیر ابھی وقت نہیں، پھر انشاءاللہ آئندہ بات کروں گا کہ من احب لکا اللہ احب اللہ لکاہو. دنیا سے جانے والا ایمان کے ساتھ جب جاتا ہے تو اللہ تبارک و تعالیٰ اس سے خوش ہو جاتے ہیں اور اس کی کیسے ویلکم ہوتی ہے. عجیب احادیث میں ساری احادیثیں بھری پڑی ہے کہ نیک لوگوں کی ویلکم کیسی ہوتی ہے قبر میں اور قیامت کے دن. اللہ پاک ہم سب لوگوں کو نیک لوگوں میں سے بنائے. میں اللہ میک آل آف اس امنگ دا فائیس پیپل سے آمین سے آمین پلیز. اللہ ہم سب کو پانچ وقت کی نماز با جماعت پڑھنے کی توفیق عطا فرمائے. واخر دعوانا الحمدللہ.